الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ذروا ظاهر الإثم وباطنة. قال تعالى: والذين آمنوا أشد حبا لله. صدق الله العظيم. میرے محترم بزرگوں، دوستوں، ہم سب کی یہ خواہش اور یہ تمنا ہونی چاہیے کہ ہم اللہ تعالیٰ کی دوستی کا اعلیٰ سے اعلیٰ مقام حاصل کریں. جس طرح سے دنیا میں ہم اچھی زندگی گزارنا چاہتے ہیں، ہر شخص کی تمنا ہوتی ہے کہ میرے اچھا کاروبار ہو، اچھی نوکری ہو، جس سے پھر میرا اچھا مکان ہو، اچھی گاڑی ہو. ہر شہر میں ہم ایک اچھی چیز اپنے لیے پسند کرتے ہیں. قربانی کا زمانہ آتا ہے تو اس وقت بھی ہم کہتے ہیں کہ اچھا اور عمدہ بکرا ہونا چاہیے. شادی کا موقع آتا ہے تو جوانوں سے پوچھے اس وقت کیا ان کی فکر ہوتی ہے، اچھی اور خوبصورت بیوی ہو. تو ہر کام کے اندر ہم ایک اچھا معیار اپنے لیے پسند کرتے ہیں، اور یہ اس میں کوئی قباحت بھی نہیں ہے، کوئی برائی بھی نہیں ہے. اللہ تعالیٰ اگر اچھی چیز عطا فرمائیں، اچھا کھانا کھلائیں، اچھا گھر رہنے کو دیں، تو یہ اللہ تعالیٰ کی طرف سے نعمتیں ہیں، اس میں کوئی برائی نہیں ہے. اچھی گاڑی ہو، اچھا مکان ہو، اچھا کاروبار ہو، اچھی بیوی ہو، بچے ہوں، ہر چیز اچھی، یہ تو اللہ تعالیٰ نے زینت ہے دنیا کی. اور جتنے اچھا انسان کا کام ہوتا ہے، جیب میں مال ہوتا ہے، تو بعض اوقات ایسا ہوتا ہے کہ اگر پیسہ ہوتا ہے تو انسان کو بے فکری سے رہتی ہے اور دین کے اندر ایک قسم کی مدد ملتی ہے. مال رکھنا، حضرت مفتی اعظم پاکستان رحمت اللہ علیہ، مفتی محمد شفیع صاحب رحمت اللہ علیہ فرمایا کرتے تھے، مال جو ہے یہ جیب میں ہو، ہاتھ میں ہو، کوئی برائی نہیں ہے، لیکن مال کو دل میں جگہ نہ دیں. دل میں اگر یہ دنیا داخل ہو گئی تو پھر ہمیں ہلاک کر دے گی، ہمیں آخرت سے غافل کر دے گی. جس طرح سے حضرت مولانا رومی رحمت اللہ علیہ مثال دیتے ہیں کہ جو کشتی ہے یہ پانی پہ چلتی ہے، پانی کے اوپر جب تک کشتی رہتی ہے تو وہ چلتی رہتی ہے، وہ پانی کشتی کے چلنے کا ذریعہ ہوتا ہے. اور اگر جس وقت وہ پانی کشتی کے اندر داخل ہو جاتا ہے تو وہی چیز جو چلنے کا ذریعہ تھا، اب وہ اس کی ہلاکت کا ذریعہ بن جاتا ہے. تو دنیا اللہ تعالیٰ نے ہمیں عطا فرمائی ہے تاکہ ہم دنیا کی زندگی جو ہے یہ آسانی اور بقدر راحت ہم بسر کر سکیں. دنیا ہے، اس کو دنیا کا ہی مقام دینا چاہیے، اور آخرت کو دنیا پہ غالب رکھنا چاہیے. جب ہمارا یہ مقابلہ آتا ہے کہ ہمیں دنیا کو ترجیح دینی چاہیے یا آخرت کے کاموں کو ترجیح دینی چاہیے، تو اس وقت ہمیں آخرت کی فکر کرنی چاہیے، کیونکہ آخرت جو ہے وہ تو ہمارا اصلی وطن ہے. میرے شیخ رحمت اللہ علیہ فرمایا کرتے تھے، یہ کون سی عقل مندی ہے کہ آپ پردیش میں تو لکھ پتی کروڑ پتی ہیں اور وطن میں جا کے کنگال ہو گئے ہیں. تو دنیا ہمارا تو پردیش ہے، ہماری آخرت جو ہے وہ اصلی وطن ہے. دنیا میں ہم ٹھاٹ بار سے رہتے ہیں، اللہ تعالیٰ کے حکامات پہ عمل نہیں کیے، اللہ کو ناراض کر کے دنیا میں رہ رہے ہیں، چاہے ہم چاند پہ بھی کیوں نہ چلے جائیں، لیکن پھر مرنے کے بعد ہماری اصل زندگی شروع ہو جائے گی، اور پھر وہاں جو ہمارے ساتھ برتاؤ ہوگا، جو ہمیں عذاب بھگتنا پڑے گا، کس کے اندر سکت ہے؟ دنیا کی آگ جل رہی ہوتی ہے تو اس میں انگلی رکھ کے انسان برداشت نہیں کر سکتا، دنیا کی آگ نہیں برداشت ہوتی تو پھر آخرت کی آگ کیسے برداشت کر سکے گا؟ اس لیے جو دنیا میں جتنی بھی گناہ ہوتے ہیں، میرے شیخ رحمت اللہ علیہ فرمایا کرتے تھے کہ گناہ کو چھوڑ دینا یہ عقل کا بھی تقاضا ہے. گناہ سے انسان اللہ سے دور ہو جاتا ہے، اپنے پالنے والوں سے دور ہو جاتا ہے، اور اپنے نفس کے قریب ہو جاتا ہے. نفس ہمارا دشمن ہے، دشمن کے قریب ہو گیا، اور اللہ ہمارے دوست ہیں. اللہ ولی الذین آمنوا، اللہ ہمارے دوست ہے, دوست سے ہم دور ہو گئے, تو یہ عقلاً بھی یہ جائز نہیں ہے کہ آپ اپنے دشمن کے قریب ہو جائیں اور دوست سے دور ہو جائیں. اب آپ کہیں گے کہ نفس ہمارا دشمن کیسے ہے, مخبر صادق صلی اللہ علیہ وسلم نے ہمیں اس کی اطلاع دی ہے کہ ان آدا ادو فی جنبیک, سب سے بڑا دشمن تمہارا تمہارے پہلو میں ہے, وہ ہے نفس. نفس جو ہے یہ اکساتا رہتا ہے نافرمانی کی طرف, اللہ تعالیٰ سے دور کرتا رہتا ہے. نفس ہے مجھ کو اور میں ہوں اس کو پریشان کیے ہوئے. نفس کہتا رہتا ہے کہ غلط کام کر لو, نفس کہتا رہتا ہے کہ لڑکیوں کو دیکھ لو, لڑکوں کو دیکھ لو, یوٹیوب پہ چلے جاؤ اور حرام چیٹنگ کر لو کسی کے ساتھ فیس بک پہ جا کے. لیکن اللہ تعالیٰ فرماتے ہیں قل للمؤمنین یغضوا من ابصارہم, اے نبی صلی اللہ علیہ وسلم عام مومنین سے ارشاد فرما دیجئے کہ اپنی بعض نگاہوں کو نیچا رکھے. تو ہمیں اللہ اور اللہ کا رسول ہمیں دعوت دے رہے ہیں نظر کی حفاظت کی طرف, اور نفس کہتا ہے کہ آ کے پھاڑ پھاڑ کے دیکھو ان سب کو, مزے لو. کہتے ہیں کہ مزے لے لو جتنے مزے لینا ہے, زندگی ایک دفعہ ہی ملی ہے, یو اونلی لیو ونس, انجوائے یور لائف. یہ کہتے ہیں زندگی ایک دفعہ ملی ہے, خوب مزے سے زندگی گزارو. لیکن ہم کہتے ہیں کہ زندگی ایک ہی ملی ہے, اس زندگی کو اپنے پالنے والے پہ فدا کر دو. بتائیے حدیث پاک میں آتا ہے شاب النشا فی عبادت اللہ, اور کما قال علیہ الصلوۃ والسلام, وہ جوان جس نے اپنی جوانی کی اٹھان کو اللہ کی عبادت میں خرچ کیا. کیسا مبارک شخص ہے وہ جوان کہ اس کو قیامت کے دن عرش اعظم کا سایہ ملے گا. اور جس شخص نے اپنی جوانی کو حرام کاریوں میں اور بدماشیوں میں اور حرام کاموں میں خرچ کر دی ہے, تو اس کے لیے ذلت اور رسوائی دنیا میں بھی ہوتی ہے اور آخرت میں بھی ہوتی ہے. اگر پتہ چل جائے کسی کو کہ یہ میری لڑکی کے ساتھ عشق کرتا ہے تو سرعام اس کی کھوپڑی گنجی کر دے گا. ایک مرتبہ اخبار میں آیا تھا کہ عشق کا علاج جوتا, کسی نے چھیڑا ہوا کسی کو, دے دیا تھا اس کی مار پٹائی ہوئی سرعام سب کے سامنے. ذلت رسوائی دنیا میں بھی ملتی ہے اور آخرت میں بھی ملتی ہے. اس لیے عقل کا تقاضا بھی یہی ہے کہ ہم گناہ سے دور رہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ اللہم باعد بینی و بین خطایایا کما باعدت بین المشرق والمغرب. اللہ اکبر, اللہ کے نبی صلی اللہ علیہ وسلم کتنی دوری مانگ رہے ہیں گناہوں سے, اللہ کے معصوم نبی, لیکن دوری کتنی مانگ رہے ہیں کہ اللہ میرے اور میرے گناہوں کے درمیان اتنی دوری فرما دیجیے جتنا مشرق اور مغرب میں دوری ہے. کبھی آپس میں مل سکتے ہیں, جس طرح وہ آپس میں ملنا ان کا محال ہے, اسی طرح سے اللہ میرا میرے گناہوں کا ملنا محال ہو جائے. کم از کم ہم دعا تو مانگیں. اگر ہم گناہ نہیں چھوڑ سکتے تو اللہ تعالیٰ سے گناہ چھوڑنے کی ہمت تو مانگیں. جو اللہ نے ہمیں ہمت دی ہے اس کو استعمال کرنے کی ہمت تو مانگیں. اللہ سے گنگرائے تو صحیح, اگر ٹی بی کینسر ہو جاتا ہے تو کس درد دل کے ساتھ, اشکبار آنکھوں کے ساتھ اللہ تعالیٰ سے شفا مانگتے ہیں, صحت مانگتے ہیں, بزرگوں سے دعائیں کراتے ہیں, تعویذ لیتے ہیں. اور جہاں بھی یہ علاج ہو جائے اس کا, چاہے ہمیں امریکہ, لندن, جاپان بھی جانا پڑے, تو ہم سب کچھ بیچ کر وہاں جائیں گے صحت یاب ہونے کے لیے. تو دنیا کے لیے, صحت کے لیے اتنا ہم کرنے کے لیے تیار ہیں, لیکن اگر روحانی کینسر ہو جاتا ہے, بدنظری کا کینسر ہے, جھوٹ کا کینسر ہے, غیبت کا کینسر ہے, حرام کاری کا کینسر ہے, عشق مجازی کا کینسر ہے, ہاتھ سے جوانی برباد کرنے کا کینسر ہے, یہ سارے کینسر ہمیں لگے ہوئے ہیں اور ہم کہتے ہیں کہ چلو کوئی بات نہیں, سب چلتا ہے. دوستوں پتا چل جائے گا کیا چلتا ہے کیا نہیں چلتا. مرنے کے بعد آنکھیں کھلے گی کہ کیا چلتا ہے کیا نہیں چلتا. جب ملک بدل جاتا ہے تو کرنسی بدل جاتی ہے. پاکستان کا روپیہ آپ امریکہ لے کے جائیں گے تو وہاں نہیں چلے گا, तो दुनिया की करेंसी आखिरत में कैसे चलेगी, बदल जाएगा, वहां नेक अमाल काम आएंगे, नेक अमाल काम आएंगे। एक एक अमल के लिए इंसान जो है वो कयामत के दिन ऐसा परेशान होगा कि मुझे सिर्फ एक नेकी मिल जाए तो मेरा बेड़ा पार हो जाए। एक एक नेकी इतनी कीमती नेकी है मेरे दोस्तों, और एक एक गुनाह जो है, एक गुनाह भी हमें जहन्नम में ले जाने के लिए काफी है, और एक नेकी हमें जन्नत में ले जाने के लिए काफी है। इसलिए किसी चीज को, किसी नेकी को हकीर नहीं समझे, न किसी गुनाह को हकीर समझे। तो अल्लाह ताला के रास्ते में गम उठाना, अल्लाह के रास्ते में गुनाहों को छोड़ने की हिम्मत इस्तेमाल करना, अल्लाह ताला से गिड़गड़ा के मांगना चाहिए कोई भी गुनाह हमसे ना छूट रहा हो। मैं सिर्फ के दिल से कहता हूँ, दो रकात नमाज पढ़ के रोजाना आप अल्लाह ताला से फरियाद करना शुरू करें, अल्लाह से रोना शुरू करें, अल्लाह की मदद आएगी, और ऐसी गैबी मदद आपके पास आएगी कि आप खुद हैरत में रह जाएंगे कि वो गुनाह जो 10-10 साल आपके साथ लगा हुआ था, अल्लाह ताला की कैसे मदद आई, असबाब ऐसे पैदा होंगे। अगर हैं आप सादिक अपने इकरारे मोहब्बत में, अगर हैं आप सादिक अपने इकरारे मोहब्बत में, तलब खुद कर लिए जाएंगे दरबारे मोहब्बत में। दो किस्म के गुनाह होते हैं, एक है जा हुब्बे जा और एक है हुब्बे बा। ये दो चीजें ही इंसान को मार देती है। कितना बड़ा मशहूर वाक़या है, ख्वाजा अबू तालिब आप सल्लल्लाहु अलैहि वसल्लम के चचा, हुब्बे जा में बड़ाई आ गई, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या चचा, मेरे कान में ही कलमा पढ़ दो ताकि कयामत के दिन मैं अल्लाह के यहाँ गवाही दे सकूं कि आपने आप ईमान लाए थे। लेकिन आपने क्या फरमाया, ख्वाजा अबू तालिब ने क्या कहा, क्या अख्तातुन नार अलल आर, मैं जहन्नम की आग को तरजीह देता हूँ इस चीज पर कि लोग मुझको ताना दें कि अपने भतीजे के दीन पर ईमान ले आया है। ईमान नसीब नहीं हुआ उनको, हुब्बे जा ये निकल जाए, हुब्बे बा शहवत, गंदी गंदी तकाजे, गुनाह के तकाजे दिल में, शहवत ये निकल जाए, जा जीम हुब्बे जा की जीम निकल जाए और बा की बा निकल जाए तो क्या रह जाएगा, आ रह जाएगी। वक्फे से आ की आवाज आतशे गम की तर्जमानी है। बस ये दो गुनाह निकल जाए तो फिर बाकी आ रह जाएगी, आ रह जाएगी। किसी को माल ने मारा, किसी को माल ने मारा, किसी को हुसन ने मारा। मैं क्या कहूं, मुझे तो मेरी आ ने मारा। आ तो अल्लाह ताला के मेरे दोस्तों हिम्मत करनी चाहिए, अल्लाह के रास्ते में बजुज हिम्मत के और कोई चारा नहीं है। खुद भी हिम्मत करें, अल्लाह वालों से हिम्मत की दुआ भी कराएं, अल्लाह वालों के पास जाएं, अल्लाह वालों के गुलामों के पास जाएं, उनसे दुआ की दरख्वास्त करें। जिस तरह से हम कैंसर के लिए दुआ कराते हैं, जिस तरह से हम टीवी के लिए दुआ कराते हैं, इस तरह से दर्द दिल के साथ, अश्कबार आंखों के साथ, इस फिक्रमंदी के साथ हम जाएं और दुआ कराएं कि मुझे बदनजरी का मर्ज है, दुआ कर दीजिए कि इसे ये छूट जाए। हास जवानी में बात करने का मर्ज है, दुआ करें कि ये गुनाह छूट जाए मुझसे। मेरे शेख रहमतुल्लाह ने फरमाया करते थे, गुनाह जीते जी छोड़ने हैं, अल्लाह ताला की विलायत गुनाह छोड़ने पे मौकूफ है। नजर नहीं नजर के चोर पर ताजे विलायत, नजर के चोर के सर पर नहीं है ताजे विलायत। जो मुत्तकी नहीं होता उसे वली नहीं कहते। अगर हमने अल्लाह का दोस्त बनना है और जिंदगी एक ही मिली है हमें, इस जिंदगी में हमने अल्लाह ताला का दोस्त अल्लाह का वली बनना है, वापस नहीं आना इस दुनिया में मेरे दोस्तों। जिस जहां से कोई भी इंसान गया है वापस नहीं आया, आखिर हमारी आंखें कब खुलेंगी, कब हम बेदार होंगे। वक्त है अभी भी, हम समझ जाएं, नाफरमानियों को छोड़ दें, अल्लाह ताला को नाराज करना छोड़ दें। अल्लाह ताला अल्लाह जो हम गुनाहों के अंदर मजे तलाश कर रहे हैं, हराम मजे तलाश कर रहे हैं और चुपके चुपके से अपने नफ्स को हम खुश कर रहे हैं, یہ نفس ہمارے کام نہیں آئے گا. جب ہم مر کے دنیا سے جائیں گے قبر میں وہی اللہ ہمارے کام آئیں گے. اگر اللہ تعالیٰ کو راضی کرنے کے لیے ہم نے حرام خواہشات پہ عمل نہ کیا تو اللہ سبحانہ تعالیٰ ایسے با وفا دوست ہے دنیا میں بھی اللہ تعالیٰ اس کو سب سے پہلا انعام اللہ تعالیٰ کیا دیتے ہیں, با لطف زندگی عطا فرماتے ہیں. با لطف زندگی, ایسی پرکشش پر لطف ایسی بہار زندگی میں عطا فرماتے ہیں کہ بادشاہوں کو بھی وہ نصیب نہیں ہوتی. ہر نیکی کے اندر جب بندہ ارادہ کرتا ہے, جب بندہ ارادہ کرتا ہے اللہ کو راضی کرنے کا تو اسی وقت اسی کی خوشی کا آغاز شروع ہو جاتا ہے. جب بندہ چلتا ہے سمندر کی طرف تو ٹھنڈی ہوائیں دور سے آنے لگتی ہیں, یہ علامت ہے کہ یہ شخص سمندر کے قریب جا رہا ہے, سمندر کے قریب جا رہا ہے. اللہ کے راستے میں جب بندہ صدق کے دل سے توبہ کرتا ہے اور مان لیتا ہے, ٹھان لیتا ہے, جان لیتا ہے کہ اللہ باپ کو ناراض نہیں کرنا, بد نظری نہیں کرنی, جھوٹ نہیں بولنا, غیبت نہیں کرنی, غیر شرعی تقریبات پہ نہیں جانا, سارا جہاں خلاف ہو پروانہ چاہیے, پیش نظر تو مرضیے جانانا چاہیے. اب اس نظر سے جانچ کر تو کر یہ فیصلہ کیا کیا تو کرنا چاہیے کیا کیا نہ چاہیے. موبائل دیا ہے اپنا کام کرو, غلط استعمال نہ کرو. لیپ ٹاپ پہ اپنا کام کرے, غلط استعمال نہ کرے. تو اگر سارا جہاں بھی خلاف ہو جائے ہمارا کوئی نہیں ہے تو ہمیں کسی کی پرواہ نہیں ہے. میرے شیخ رحمت اللہ علیہ فرماتے تھے اگر ہم سے ناراض ہوتی ہے برادری ہونے دو, کہتے ہیں کہ تم ہمارے شادی پہ نہیں آئے ہم بھی نہیں آئیں گے. ارے تمہاری شادی حالوں کا کیا حال ہے, شادی حال کا کیا حال ہے, ناچ گانا, حرام کاری, ویڈیو مووی, ہر قسم کے وہاں پہ گندے کام ہوتے ہیں, تو کیسے انسان وہاں جائے گا؟ اللہ تعالیٰ کو ناراض کر کے ایسی تقریبات میں شرکت کرے گا جہاں بدعات ہو رہے ہیں, اللہ کی نافرمانی ہو رہی ہے. اگر اس گھڑی موت آ جائے تو ہماری موت کس حالت میں ہوگی؟ نہ جانے بلا لے پیا کس گھڑی تو رہ جائے تکتی کھڑی کی کھڑی. ارے جس اللہ نے ہمیں آنکھیں دی ہیں, جس اللہ نے ہمیں کان دیے ہیں جس سے آج ہم سن رہے ہیں, جس اللہ نے ہمیں آنکھیں دی ہیں جس سے آج ہم ان آنکھوں کا غلط فائدہ اٹھا رہے ہیں, جس اللہ نے ہمیں ٹانگیں دی ہیں, یہ ٹانگ کس کے لیے دی تھی؟ تاکہ ہم غلط کاموں کے لیے جائیں, اللہ کی نافرمانی کے لیے استعمال کریں. اگر اللہ چاہتے تو ہمیں لنگڑا پیدا کرتے, لولا پیدا کرتے, نابینا پیدا کر دیتے, تو پھر ہم دیکھتے کہ کس طرح سے ہم یہ غلط کام کر سکتے ہیں. یہ تو اللہ تعالیٰ کی دی ہوئی نعمتوں کو ہم غلط استعمال کر رہے ہیں. اللہ کا حلم ہے, اللہ کا کرم ہے کہ اللہ تعالیٰ جو ہے یہ نعمتیں واپس نہیں لیتے. لیکن میرے دوستو, عقل مند کے لیے اتنا ہی کافی ہوتا ہے کہ اگر وہ سوچ لے کہ میرا اللہ مجھ سے ناراض ہو جائے گا تو وہ گناہوں کو چھوڑ دیتا ہے. میرے شیخ رحمت اللہ نے فرمایا کرتے تھے سپر پاور ہے, اس سے ٹکر لیتا ہے کوئی, جی حضور اس کے سامنے کہتے رہتے ہیں, جو اشارہ کرتا ہے وہ اس کے سامنے دم ہلاتے رہتے ہیں, جی حضور کرتے رہتے ہیں. سب سے بڑی طاقت سپر سے بھی اوپر کس کی طاقت ہے؟ اللہ سبحانہ و تعالیٰ کی. اللہ کا ہے نہیں لیتے. ورنہ جب انسان گناہ کرتا ہے, اللہ کو ناراض کرتا ہے, اس وقت اللہ تعالیٰ چاہے تو کچھ بھی نازل فرما سکتے ہیں. فدمدم علیہم ربہم بذنبہم, اللہ تعالیٰ ان کے گناہوں کی وجہ سے اللہ تعالیٰ ان کو ملیا ویڑ کر دیا. کیسے کیسی قومیں ایسی آئی, ثمود, عاد, نمرود اور ثمود, کیسی کیسی قومیں آئی, کیسے طاقتور قومیں تھی, لیکن اللہ تعالیٰ کا جب عذاب آیا آج ان کا نام و نشان بھی نہیں ہے. میرے دوستو, اللہ تعالیٰ کا حلم ہے, کرم ہے, اللہ اس کا غلط فائدہ نہیں اٹھانا چاہیے. اور اللہ تعالیٰ غفور و رحیم بھی ہے, گناہ ہو جائے فوراً معافی مانگ لے. دیکھیں, ایک ہے گٹرے میں گر جانا جان بوجھ کر, ایک ہے پھسل جانا, پھسلنا اور چیز ہے. اور جان بوجھ کے پورے کراچی میں جگہ جگہ جا رہے ہیں جہاں گٹر کے ڈھکنے کھلے ہوئے ہیں, اس میں جا کے کود رہے ہیں, یہ تو غلط بات ہے نا. گناہ تلاش کرنا, جگہ جگہ ایسے اڈوں پہ جانا جہاں گناہ ہوتے ہیں, فحاشی ہے, اوریانی ہے, جگہ جگہ جا کے ایسی لڑکیوں کو تلاش کرنا جو نیم بڑھانا ہے اور ایسے لباس پہنے ہوئے ہیں جو بالکل ہی یعنی بڑھانا ہے, ننگے نظر آتی ہیں. میرے دوستو, ऐसी जगह तलाश करना, ऐसे अड्डे को तलाश करना, समझे कि ये बड़ा ही बहुत ही बेवकूफ शख्स है ये है, ऐसे ऐसे शख्स की क्या कहा जा सकता है। अल्लाह ताला फरमाते हैं वमन अरदा अन ज़िक्री फइन्न लहू मईशतन ज़ंका, जहाँ अल्लाह ताला की नाराजगी का नुक्ता आगाज होगा वहाँ बेचैनी लाजमी है, वहाँ बेचैनी लाजमी है। जिस वक्त इंसान गुनाह का इरादा करता है उसी वक्त उसका बेचैनी और बेसुकूनी शुरू हो जाती है। ये खासियत है अल्लाह की नाफरमानी में। और जिस गरीब बंदा इरादा करता है आज से मुझे अल्लाह को राजी करना है, अल्लाह उसके दिल में ठंडक महसूस होने लगती है, तेरे तसव्वुर में जाने आलम मुझ तक ये राहत पहुंच रही है, तेरे तसव्वुर में जाने आलम मुझ तक ये राहत पहुंच रही है कि जैसे नुज़ूल करके मुझ तक बहारे जन्नत पहुंच रही है। सुभान अल्लाह, माना के मीर गुलशन जन्नत तो दूर है। मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि जन्नत तो दूर है, जब इंसान इरादा करता है अल्लाह को राजी करने के लिए तो अल्लाह ताला नकद इनाम क्या देते हैं उसको। सुने आप, माना के मीर गुलशन जन्नत तो दूर है, आरिफ है दिल में खालिक के जन्नत लिए हुए। जन्नत तो दूर है, जन्नत को पैदा करने वाला नकद अपनी जात पाक अता फरमाते हैं। जब बंदा अपने दिल को तोड़ता है अल्लाह के हुक्म को नहीं तोड़ता तो अल्लाह ताला हदीस कुर्सी में इरशाद फरमाते हैं आइंदा उनका सूरत कुलूब लिखली, मैं ऐसे टूटे हुए दिलों के पास रहता हूँ, मैं अपना मस्कन अपना घर ऐसे दिल को बनाता हूँ जो मेरे लिए तोड़ देते हैं, दरारें पड़ जाती हैं। बताइए, जहाँ जलजला आता है इमारतें गिर जाती हैं तो हुकूमत ऐलान करती है कि हम अपने खजाने से इसकी तामीर करेंगे। तो जो बंदा अपने कल्ब को तोड़ देता है तो अल्लाह ताला भी उसके कल्ब की तामीर करते हैं। देखिए, पहले तखरीब होती है, पहले तोड़ना पड़ता है, फिर उसके बाद तामीर होती है। पहले तोड़ता है फिर तामीर होती है। अगर आपको कहा जाए कि जनाब ये बड़ी बिल्डिंग है बहुत ही पुरानी हो चुकी है, इसको तोड़ना पड़ेगा, इसके बाद फिर नई बिल्डिंग बनेगी, आप जा कहते हैं कि जनाब आई एम सॉरी लेकिन मैं ये बिल्डिंग नहीं तोड़ने दूंगा, अरे भाई पुरानी बिल्डिंग हो चुकी है नहीं तोड़ने दूंगा। वही आप बिल्डिंग नहीं तोड़ने देंगे तो नई बिल्डिंग कहाँ बनेगी। जब तक हम अपने कल्ब की ख्वाहिशात को नहीं तोड़ेंगे, अपने दिल को नहीं तोड़ेंगे तो अल्लाह की मोहब्बत की तामीर कहाँ होगी। ये तो बताएं, अपनी हराम ख्वाहिशात को तोड़ना है, अल्लाह के हुक्म को जोड़ना है, अल्लाह के हुक्म को मानना है, अपनी हराम ख्वाहिश को सिर्फ तोड़ना है हमने, हलाल और जायज ख्वाहिशें बहुत है उसको पूरी करें, कौन मना करता है। अरे सिर्फ हराम ख्वाहिश है जिससे अल्लाह और अल्लाह के रसूल नाराज हो जाते हैं। दोस्तों, आप भी अपने बाबा को नाराज नहीं करते, कोशिश करते हैं कि उनको खुश रखें, खास तौर पे ऐसा बाबा जो मेहरबान हो, शफीक हो, मोहब्बत करने वाला हो, हर आपकी हर ख्वाहिश पूरी करता हो। तो दिल चाहता है कि ऐसे बाबा को मैं हमेशा वफादार बन के रहूं, है ना। तो अल्लाह ताला के साथ कैसा बर्ताव, कैसा ताल्लुक हमारा होना चाहिए। अगर अल्लाह ताला बाबा ना दे दे तो हम कहां से बाबा लेके आते। तो पहले क्या होता है, तखरीब होती है, तोड़ी जाती है इमारत को, उसके बाद फिर उसको बनाया जाता है। मेरे शेख रहमतुल्लाह ने फरमाते हैं कि तेरे हाथ से जेरे तामीर हूँ मैं, तेरे हाथ से जेरे तामीर हूँ मैं, मुबारक मुझे मेरी वीरानियां हैं। अल्लाह अपने हाथों से ऐसे कल्ब की तामीर करते हैं। मेरे दोस्तों सोचें, उसका मटेरियल क्या होगा, ये बजरी और ये सीमेंट या ईंटें नहीं होती, अरे कल्ब की तामीर होती है हलावत ईमानी के मटेरियल से। ऐसा लुत्फ پر لطف زندگی حلاوت سے بھری ہوئی. ارے حلوائی کیا بیچتے ہیں, مٹھائی کیا بیچتی ہے, چینی کیا بیچتی ہے, روح افزا کی مٹھاس کیا اس کے سامنے جس کے قلب میں اللہ تعالی اپنی ذات پاک عطا فرماتے ہیں. اس کے قلب کی مٹھاس اور حلاوت ہم تو تصور بھی نہیں کر سکتے. کتنی حلاوت, کتنی حلوائی اور کتنی مٹھائیوں کی دکانیں اس کے قلب بنا ہوا ہے. حلاوت ایمانی کا ایسی ایسی دکانیں اس کے قلب کے اندر ہیں. اللہ تعالیٰ ایسے لوگوں کو عطا فرماتے ہیں جو اپنے حلاوت بصیرت کو, بصارت کو, حلاوت بصارت کو اللہ پہ فدا کرتے ہیں. یعنی آنکھوں کی مٹھاس اور لذت کو آپ نے اللہ پہ فدا کر دیا. یعنی کہ آپ نے بدنظری نہیں کی, کسی ہر لڑکی کو نہیں دیکھا, حسین لڑکے کو نہیں دیکھا. دل بہت تقاضا کر رہا ہے, دل بہت چاہتا ہے کہ آئے ہائے ایسی شکل دوبارہ نہیں نظر آئے گی, ارے ایسا حسین لڑکا دوبارہ نظر نہیں آئے گا, دیکھ لوں پتہ نہیں کیسا ہو. اس وقت اللہ کا حکم ہمارے کان میں آواز آنی چاہیے, قل للمؤمنین یغضوا من ابصارهم. ایمان والوں سے کہہ دیجئے جنہوں نے ہماری عظمتوں کو تسلیم کر لیا ہے, اللہ اکبر, اللہ تعالیٰ ایمان والوں کو, اپنے چاہنے والوں کو فرما رہے ہیں کہ ان سے کہو کہ نیچے کر لو اپنی نظریں. سبحان اللہ, یہ غیرت جمال خداوندی ہے, غیرت جمال خداوندی. کسی نہ شخص کو ایک لڑکی سے محبت تھی اور اس کے دن ناز کے گیت گاتا رہتا ہے, بہت محبت اس سے. تھوڑی دیر کے بعد اس کی کوئی بہن آ گئی تو اس نے کہا کہ دیکھو, مڑ کے دیکھو, میری بہن مجھ سے زیادہ حسین ہے, پیچھے آئی ہوئی ہے. جیسے مڑ کے دیکھا, زوردار اس نے تماچا لگایا اس کے منہ پہ, نالائک, بے وفا, غدار, مجھ سے محبت کا دعویٰ اور غیروں کو دیکھتا ہے. ایک دربار کے اندر ایک وزیر کھڑا تھا, اس نے اپنا بٹن ٹھیک کر لیا بادشاہ کے سامنے. بادشاہ نے فوراً اس کو سزا دی, کہا کہ تمہارے اندر جرأت کیسی ہوئی, ہمارے سامنے تمہاری نظریں تمہارے بٹن پہ کیوں گئی. ایک عورت اس چیز کو برداشت نہیں کر سکتی, ایک فریق کو برداشت نہیں کر سکتی. بادشاہ جو ہے یہ برداشت نہیں کر سکتا کہ وزیر کی نظریں کہیں اور جائیں, تو اللہ تعالی کی غیرت کیسے برداشت کرے گی کہ غیروں پہ نظر ڈالی جائے. میرے ہوتے ہوئے غیروں کو کیوں دیکھا جائے, ارے میرے میں کیا کمی ہے. جو اللہ تعالیٰ پوری کائنات کے حسینوں کو حسن کی بھیک عطا فرماتے ہیں, وہ اللہ کتنے پیارے ہوں گے. دوستو کیا کہیں, بس اللہ تعالیٰ پہ فدا ہو جائے, اللہ مجھ کو بھی اس کی توفیق عطا فرمائے. ہماری زندگی کا ہر لمحہ, ہر گھڑی, ہر وقت اپنے اللہ پہ فدا ہونا چاہیے. اللہ تعالیٰ جس بات سے خوش ہوتے ہیں اس بات کو ہم کر لیں, جس بات سے اللہ ناراض ہوتے ہیں اس کے قریب ہی نہ جائیں. چاہے ہمیں کتنا ہی نفس جو ہے وہ یہ بتائے کہ اس میں بڑا مزہ آئے گا, ارے بڑا حلاوت, بڑی لذت, بڑا مزہ آئے گا, پھر دوبارہ گناہ کرنے کو نہیں ملے گا. لوگ کہتے ہیں کہ بھائی بس ایک ہی تو شادی ہے ہماری, ہم کہتے ہیں دھوم دھام سے شادی ہو. ارے ہم کہتے ہیں ایک ہی تو ہے, ایک ہی تو ہے, سنت کے مطابق کرو, پھر کب موقع ملے گا تجھے اس سنت کو زندہ کرنے کے لیے. حضور صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, ان اعظم النکاح برکتا ایسرہ معونا, سب سے برکت والا نکاح وہ جس میں سب سے کم خرچ ہو. آج ہمارے شادی بیاہ میں کتنا لاکھوں روپیہ خرچ ہوتا ہے, کیوں؟ دکھاوے کے لیے. ناک ہماری کٹی نہ جائے, ناک ہماری بلند رہے. اپنی ناک کی خاطر اور لوگوں کی تعریف کی خاطر ہم اپنے پیارے رسول صلی اللہ علیہ وسلم کو, سنتوں کو چھوڑ دیتے ہیں. جبکہ حدیث پاک میں آتا ہے, من تمسک بسنتی عند فساد امتی فلہ اجر مئت شہید, جس شخص نے ایسے زمانے میں میری سنتوں کو زندہ کیا تو اس کو 100 شہیدوں کا ثواب ملے گا, 100 شہیدوں کا ثواب ملے گا. سبحان اللہ, آج سنتیں توڑی جاتی ہیں. شادی بیاہ دیکھیں ہمارے, غمی اور خوشی ہماری کیسی ہے. اپنی طبیعت کے موافق ہم نے غمی بھی منا رہے مناتے ہیں, خوشی بھی مناتے ہیں اپنی طبیعت کے موافق. کبھی ہم نے علماء سے پوچھا نہیں ہے شادی بیاہ میں کس طرح سے کرنا ہے تاکہ ہمیں سنت کا ثواب مل جائے. जनाजा है, गमी है, किस तरह से हमें करना है ताकि हमें सुन्नत का सवाब मिल जाए, आज हम पूछते नहीं है, पूछते कुछ नहीं है, बस जो बरादरी में चल रहा है, जो आश्रय में चल रहा है, अगर उसने 10 लाख खर्च किए तो मैं 15 लाख खर्च करूंगा। एक ही तो बेटी है मेरी, एक ही तो बेटा है, धूमधाम से शादी हो लोगों को दिखाने के लिए। इसलिए दोस्तों आज हमारे निकाहों में बरकतें खत्म हो गई हैं, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है बरकत वाला वो निकाह जिसमें कम खर्च हो, कम खर्च हो। आज हम इतना खर्चा करते हैं, इतना खर्चा करते हैं, इतना खर्चा करते हैं, अगर इसे सेठ साहब को कह दिया जाए कि मदरसे में जरूरत है चटाइयों की, भाई मस्जिद में जरूरत है, कहते हैं कि क्या करें जनाब, ये मजबूरी है, वो मजबूरी है, ये कर्जा है, वो कर्जा है, और यही जनाब 10 लाख में खर्च कर रहे हैं शादी ब्याह पे। क्या मैं दोस्तों ये माल का पूछा नहीं जाएगा, कहाँ से माल खर्च कमाया और कहाँ खर्च किया, कयामत के दिन ये सवाल होगा, कहाँ माल कहाँ से कमाया और कहाँ खर्च किया, एक एक पाई का सवाल होगा, कहाँ जवानी तूने खर्च की अपनी, ये सारी बातें अल्लाह ताला पूछेंगे। और कल्ब सलीम उस शख्स का है कि अल्लज़ी युन्फिकु मालहु फी सबीलिल बिर, सलामती वाला कल उस शख्स अल्लाह ताला के रास्ते में खर्च करता है तो इसका कल्ब कल्ब सलीम है। यौम ला यन्फअ मालुन वला बनून इल्ला मन अतल्लाह बिकल्बिन सलीम, कल्ब सलीम जब लेके आएगा अल्लाह ताला के हुजूर में तो फिर उसका ही काम बनेगा। तो मेरे दोस्तों हिम्मत करनी चाहिए अल्लाह के रास्ते में, हर गुनाह जो भी रसूमात हैं या हमारी बरादरी में रसूमात चल रही हैं, उलमा से पूछ पूछ कर उसकी इस्लाह करवानी चाहिए। अगर हम बुजुर्गों के पास नहीं जाएंगे तो इल्म दिन कैसे हासिल होगा, एक है इल्म हासिल हो जाना और एक है उस पर अमल की तौफीक हो जाए। असल आलिम और असल शख्स वही है कि जो अपने इल्म पर अमल करता हो, इल्म जो है ये अमल को तलाश करता है, अगर इल्म को अमल नहीं मिलता तो इल्म भाग जाता है, इल्म नहीं रहता फिर, इसलिए इल्म अमल को तलाश करता है। चाहे थोड़ा सा इल्म हो आपके पास, आप उस पर अमल शुरू कर दें, सुन्नतें हैं खाने की, आपके पास इल्म है उसको अमल शुरू कर दें, इससे क्या होगा, एक तो आपका इल्म मजबूत होगा और फिर दूसरा आपको सुन्नत जिंदा करने के सवाब मिलेगा, 100 शहीदों का सवाब मिलेगा। आपने एक सुन्नत जिंदा कर दी, हाथ धोने की सुन्नत जिंदा कर दी, दस्तखान बिछाने की सुन्नत जिंदा कर दी, जब घर में दाखिल होते हैं तो अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकात, मुस्कुराते हुए घर में दाखिल हुए सुन्नत जिंदा हो गई, दाएं पांव से दाखिल हुए जब बाहर निकले तो बाएं पांव से निकले, मस्जिद में दाखिल हुए सुन्नत के मुआफिक बाहर निकले, सुन्नत के मुआफिक बाहर निकले, और तो ये सारी सुन्नतों पे हम अमल करेंगे तो आप देखेंगे कितना सवाब मिलेगा। सुन्नतों पे अमल करने की बरकत से घर के अंदर एक दौरानी फिजा पैदा होगी, उसका असर बच्चों पे भी पड़ेगा। जो आज माएं हमारी बहनें शिकायत करती है कि असरात है घर के अंदर और पता नहीं कौन कौन आमिलों के चक्कर में भागते हैं, मेरे शेख फरमाते थे आमिल को छोड़े किसी कामिल को पकड़ ले और सुन्नतों को जिंदा करें घर में, इंशाल्लाह ताला ये सारी चीजें जितनी है सब खत्म हो जाएंगी। जिस घर के अंदर कुरान पाक की तिलावत न हो, नमाज न पढ़ी, हमारी माँ बहन बेटियां नमाज का एहतमाम नहीं करती, जहाँ घर के अंदर गीबतें हो रही हों, ऐसी मजलिसें हो रही हों जहाँ गीबतें हो रही हैं, झूठ बोला जा रहा है, तो इस घर के अंदर नहुसत तो बरसेगी, लानत तो बरसेगी, रहमत कहाँ बरसेगी, रहमत वाले अमाल करेंगे तो घरों में रहमत बरसेगी। तो रहमत वाले अमाल क्या है, गीबत न करें, कुरान पाक की तिलावत करें, अल्लाह का जिक्र हो, अच्छी बातें हो, सुन्नत की तालीम हो, बच्चों को बिठाकर एक एक सुन्नत बयान की जाए और उनको बताया जाए और पूरा दिन उस पर उनको अमल कराया जाए। हम बस बच्चों को छोड़ देते हैं, मदरसे के हवाले कर देते हैं या उस्ताद के हवाले कर देते हैं कि बस वो जो पढ़ा रहे हैं बस काफी है, بچے آئے ان سے پوچھے کہ بیٹا کیا پڑھا آج, کیا سنتیں یاد اپنے اپنی طور پہ بچوں کو کر کے دکھائیں. وضو ہے, بچوں کو کر کے دکھائیں بار بار کہ بیٹا اس طرح وضو کیا جاتا ہے, اتنی نماز رکعتیں ہوتی ہیں نماز کے اندر, اس طرح نماز پڑھی جاتی ہے. تو اگر ہم یہ عملی طور پہ سب چیزیں کر کے بتائیں گے بچوں کو تو انشاءاللہ تعالی اس سے ایک گھر کے اندر ایک دینی ماحول پیدا ہوگا. جب دینی ماحول پیدا ہوگا تو ظاہر بات ہے جہاں دین زندہ ہوگا تو وہاں اللہ تعالی کی رحمت برسے گی. آج ہم دین کا مذاق اڑاتے ہیں, جو لوگ دین پہ عمل کرتے ہیں ان کا مذاق اڑایا جاتا ہے, تو ہمارے گھروں میں رحمتیں کہاں سے نازل ہوں گی؟ ارے بھائی اگر آپ دین پہ عمل نہیں کرتے تو کم سے کم دوسروں کا مذاق تو نہیں اڑائے نا. کسی دینی شعار کو مذاق اڑانا کفر تک لے جاتا ہے, کفر ہو جاتا ہے. اللہ تعالی ہم سب کی حفاظت فرمائے. میں دیکھیں اگر داڑھی نہیں رکھتا داڑھی کا مذاق بھی نہ اڑائیں. داڑھی نہیں رکھ رہا وہ گنہگار ہے, داڑھی کا مذاق اڑائے گا تو اسلام سے خارج ہو جائے گا, کیونکہ ایک شعار اسلام کا مذاق اڑایا ہے جو کہ کفر ہے. اس لیے دین کا کم سے کم علم تو حاصل کریں. ایسی ایسی ہم باتیں بولتے رہتے ہیں دن میں, اللہ تعالی معاف کرے ہمیں, کہاں سے کہاں لے جائیں گی وہ باتیں. اس لیے میرے شیخ رحمۃ اللہ نے فرمایا کرتے تھے, علماء کے ساتھ رابطہ رکھیں, اپنے کاروباری مسائل علماء سے پوچھتے رہیں, گھریلو مسائل علماء سے پوچھتے رہیں, اور اپنے باہر کے محلے کے جو مسائل ہوتے ہیں علماء سے پوچھ پوچھ کر کرتے رہیں. آج ہمارے جو زندگی کے اندر جو پریشانیاں ہیں وہ اس کی بنیادی وجہ یہ ہے کہ ہم شریعت کے جو اصول ہیں, اسلام کے اصول ہیں, وہ اس پہ ہم عمل نہیں کرتے. جو دل میں آیا ہم نے کر لیا, یا کسی نے کو مشورہ دے دیا اس پہ عمل کر لیا. ہمیں یہ دیکھنا ہے کہ اللہ اور اللہ کے رسول کیا فرماتے ہیں اس کے بارے میں, بس وہ علماء سے پوچھ کر ہم عمل کرتے رہے. اس سے انشاءاللہ تعالی آپ کے علم میں بھی اضافہ ہوگا, اور آپ شریعت کے موافق جب عمل شروع کر دیں گے تو اللہ تعالی کی رحمت نازل ہوگی. یہ تو اللہ تعالیٰ کا وعدہ ہے, جو اللہ کو راضی کرتا ہے, اللہ کو خوش کرتا ہے, تقویٰ کے ساتھ رہتا ہے, تو اللہ تعالیٰ اس کے رزق میں بھی برکت دیتے ہیں. اور ایسی تنگی جب تنگی اور ایسے حالات آئیں گے تو اللہ تعالیٰ ان حالات کے اندر بھی اس کے لیے راستے نکالتے رہیں گے. وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ. سب لوگ پریشان ہیں, مہنگائی ہے, یہ پریشانی وہ پریشانی, کاروبار نہیں چل رہا. تقویٰ کے ساتھ رہنے والے کو کبھی پریشانی نہیں ہوگی, اگرچہ ظاہری طور پہ اس کی آمدنی کم ہوگی, لیکن اللہ تعالیٰ تقویٰ کی برکت سے اس میں برکتیں نازل فرما دیں گے. سارا کنبہ اس کا جو ہے آسانی کے ساتھ ہر ان کی جتنی بھی یعنی ان کے جو ضروریات ہیں سب پوری ہو جائیں گی. تو ہم ظاہری طور پہ چیزوں کا نہ دیکھیں, یہ دیکھیں کہ اللہ تعالیٰ جن باتوں سے راضی ہوتے ہیں ان باتوں کو کریں ہم, جن باتوں سے اللہ ناراض ہوتے ہیں ان کو چھوڑ دیں. چاہے چھوڑنے میں ہمیں کتنی تکلیف ہو اس تکلیف کو برداشت کر لیں. یہ تکلیف اللہ کے راستے میں ہے, آپ کو اللہ کے راستے میں ایک کانٹا بھی چبھ جائے گا. میرے شیخ فرماتے تھے پوری کائنات کے پھول بھی اگر اس کانٹے کو سلامی اور گارڈ آف آنر پیش کرے تو اس کانٹوں کی عظمتوں کا حق ادا نہیں ہو سکتا, کیونکہ وہ کانٹا آپ کو اللہ کے راستے میں چبھا ہے, اللہ تعالی سے نسبت ہے, آپ نے تکلیف اٹھائی ہے اللہ کے لیے. تو ساری خوشیاں بھی اگر اس کو گارڈ آف آنر اسلامی پیش کرے اس غم کو, تو اس غم کی عظمتوں کا حق ادا نہیں ہو سکتا. یہ قیمتی غم ہے, اللہ تعالیٰ ہر ایک کو نہیں دیتے. یہ پیغمبروں کا حصہ ہے, صحابہ کا حصہ ہے, اولیاء اللہ کا حصہ ہے, یہ ان کی غذا ہے, اسی غذا پہ وہ پلتے ہیں, اسی غم سے وہ پلتے ہیں. غم کو پال رکھا ہے سینے میں, غم کو پال رکھا ہے سینے میں, हमने गुदड़ी में लाल रखा है, ये नंबर कीमती है मेरे प्यारे दोस्तों। हजरत सैयदुल्लाह नदवी रहमतुल्लाह अलैह फरमाया करते थे, तेरे गम की जो मुझको दौलत मिले। देखिए सुभान अल्लाह दोस्तों, ये अल्लाह वाले ही तो असली मजा लेके दुनिया से चले गए हैं। हमें तो सिर्फ खाना इम्पोर्ट एक्सपोर्ट है इसी में लगे हुए हैं, जहरी अपने उसको सजाने में लगे हुए हैं। ऐसा कपड़ा, ऐसा जूता, ऐसा फेशियल, ऐसा जनाब फेयर एंड लवली, और ये वो पता नहीं क्या क्या चीजें मार्केट में, कितने चीजें हैं जो जाहरी आदमी को सजाने के लिए हजारों लाखों चीजें रखी हुई हैं, लेकिन हमें अपने बातन की फिक्र नहीं है। तेरे गम की जो मुझको दौलत मिले, गमे दो जहां से फरागत मिले। अरे मूसा अलैहिस्सलाम का ये आसा है, जिस तरह से आसा ने अजदहा को निगल गए थे, जितने भी सांप थे जो जादूगर सांप थे, तो मूसा अलैहिस्सलाम का जो था ना ये सबको निगल गया था। तो ये गम अल्लाह ताला की मोहब्बत का ऐसा गम होता है कि ये सारे दुनिया के गमों को निगल जाता है। ये गम बड़ा कीमती गम है दोस्तों। ये गम कब आता है? जब इंसान गुनाह को छोड़ता है, अल्लाह की नाफरमानी से बचता है, तो उस वक्त दिल पे गम आता है। गुजरता है कभी दिल पर वो गम के जिसकी बरकत से, गुजरता है दिल पर कभी वो गम के जिसकी बरकत से, मुझे तो ये जहां बे आसमां मालूम होता है। जब दिल पे गम आता है तो अल्लाह ताला सारे हिजाबात हटा देते हैं, दुनिया आसमान सिर्फ बराए नाम रह जाता है, सारे हिजाबात हट जाते हैं, बंदे को अल्लाह से ताल्लुक हो जाता है। आप भी किसी के लिए दुनिया में गम उठाते हैं तो कदर करता है, अल्लाह के लिए जो गम उठाता है गुनाहों को छोड़ने में, तो अल्लाह ताला तो बहुत ज्यादा कदर करने वाले हैं मेरे दोस्तों। इसलिए ये चीजें जब तक जिंदा है तो हम ये कर ले, जन्नत में कोई गम नहीं उठाना, गुनाहों का छोड़ने का मजा जन्नत में भी नहीं है, ये दुनिया में ही है। अल्लाह को राजी करने का मजा, गुनाहों को छोड़ने का मजा, सुभान अल्लाह अल्लाह के रास्ते में जान देने का मजा, ये जन्नत में भी नहीं मिलेगा मेरे दोस्तों। पाचे क्या हलावत मिलती है जब इंसान गुनाहों को छोड़ के अल्लाह को राजी करता है, तो उसके कल्ब को अल्लाह ताला क्या हलावत अता फरमाते हैं। आज हम परेशान क्यों है? क्योंकि हमने अपना रास्ता खुद इख्तियार किया हुआ है। जो बच्चा अपने सारी खुशियों को बाबा के सुपुर्द कर देता है कि बाबा मैं नहीं जानता, आप जिस तरह चाहे मुझे खुश रखें, तो बताइए अब्बा अगर बाख्तियार है, उसके पास सब कुछ है, तो कितना खुश रखेगा अपने बेटे को। लेकिन अगर बेटा कहे कि नहीं मैंने ये रास्ता अख्तियार करना अपनी खुशी का, तो वो परेशान होगा। जो बंदा अपनी सारी ख्वाहिशात को अल्लाह के सुपुर्द कर देता है कि अल्लाह मैं नहीं जानता मेरे लिए नफा क्या है, नुकसान क्या है, फायदे की चीज क्या है, नुकसान की चीज क्या है, अल्लाह मैंने सब कुछ आपके सुपुर्द कर दिया, अब हाकिम भी है और हकीम भी है, रहमत आप रब्बुल आलमीन भी है, आप जिस तरह चाहे मुझे पाले, जिस तरह चाहे मुझे रखें, सुभान अल्लाह। तो अल्लाह तआला देखे, फिर अपनी खुशियों का इंतजाम या तो हम खुद कर लें, या अपनी खुशियों का इंतजाम हम अपने रब्बा के हवाले कर दें। ये दो काम है बस। जो बंदा अपनी खुशियों का खुद इंतजाम करेगा तो वो परेशान होगा, और जिस बंदे ने अपनी तमाम खुशियों का इंतजाम अल्लाह के सुपुर्द कर दिया है, तो बस अल्लाह ताला उसको कैसे खुश रखेंगे, है खुशी खुशी होगी उनकी तरफ से। इसलिए मेरे दोस्तों, मेरे शेख रहमतुल्लाह अलैह फरमाया करते थे, जिंदगी एक बार मिली है, हिम्मत करके पूरी ताकत लगा दो गुनाहों को छोड़ने के। जितने भी बदनजरी, आंखों के गुनाह हो, कानों के गुनाह है, जुबान के हैं, दिल के गुनाह है, सबको छोड़ दो मेरे दोस्तों, इसमें मजा नहीं है। मेरे शेख फरमाते हैं, ये मानव नसीहत में मुजरिमाना थोड़ी लज्जत है। अरे अल्लाह ताला की नाफरमानी में लज्जत तो है, लेकिन मुजरिमाना लज्जत है, मुजरिमाना लज्जत है। ये माना मासियत में मुजरिमाना थोड़ी लज्जत है, مگر اس پالنے والے سے یہ ایسی بغاوت ہے. اللہ 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 تعالیٰ مجھ کو بھی اور ہم سب کو سکھ مجھے عطا فرمائے, قلب سلیم, فہم سلیم, عقل سلیم عطا فرمائے, ہمت کر کے اللہ تعالیٰ ہم سے سب گناہوں کو چھڑوا دے, جان کی بازی لگا دے, لیکن اللہ کے نافرمانی نہ کرے, ایک لمحہ بھی اپنے اللہ کے نافرمانی میں نہ گزارے. میرے دوستو, اللہ کے غضب کے اور اللہ تعالیٰ کے قہر کے سائے میں ایک لمحہ بھی جینا, دوستو کیا کہیں کہ یہ کتنی بڑی مصیبت ہے, یہ بتائیے کتنی بڑی مصیبت ہے. یہ اللہ کے اللہ کو راضی کرنا, اللہ کو خوش کرنا, یہ ہماری زندگی کا مقصد ہونا چاہیے. سارا جہاں اگر ناراض ہوتا ہے ہم سے, ہمیں اس کی پرواہ نہیں ہونی چاہیے, بس ایک اللہ ہم سے راضی رہے, بس ہو کچھ نہیں چاہیے ہمیں. اللہ تعالیٰ مجھ کو بھی اور ہم سب کو اس کی ہمت عطا فرمائے, عمل کرنے کی توفیق عطا فرمائے. اللہ تعالیٰ جتنے بھی ہماری زندگی میں گناہ ہیں سب کو چھوڑنے کی اللہ مجھ کو بھی عطا فرمائے, ہمارے بچوں کو بھی نیک بنا دے, گھر والوں کو نیک بنا دے, اور جتنی بھی ہماری حاجتیں ہیں اللہ تعالیٰ آپ کی رحمت سے پورا فرما دے. اے رب العالمین, سب سے بڑی حاجت آپ کی ذات پاک ہمیں مل جائے, جو تو میرا تو سب میرا, فلک میرا, زمین میری, اگر ایک تو نہیں میرا تو کوئی شے نہیں میری. اللہ تعالیٰ اپنی رحمت سے ہم سب کو قبول فرمائے, ہم سب کی جائے حاجتیں پوری فرما دے, اور اللہ تعالیٰ اپنی رحمت سے جتنے بھی ہمارے اندر ایسی عادتیں ہیں جس سے اللہ آپ ناراض ہے, آپ کو خوش نہیں ہے, ہماری بندگی کی جو حرکتیں آپ کو پسند نہیں ہے, اللہ تعالیٰ ہمیں اس سے نجات عطا فرما دیجئے, ہماری بندگی کو اپنی رضا کے ساتھ سجا دیجئے. اے اللہ, ہماری بندگی کو اپنی رضا مندی کے ساتھ سجا دیجئے. اے اللہ تعالیٰ, جس سے آپ خوش ہیں وہ اعمال کرنے کی توفیق عطا فرمائیے, اور جن باتوں سے آپ ناراض ہوتے ہیں ہمت کر کے اے اللہ چاہے جان کی بازی لگانی پڑے ان سب گناہوں کو چھوڑ دیں. اللہ تعالیٰ اپنی رحمت سے حضور صلی اللہ علیہ وسلم کے صدقے میں ہم سب کی دعاؤں کو قبول فرمائے. وصلی اللہ علی النبی الامی ورحمتک یا ارحم الراحمین.